रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको एउटा अर्को नयाँ श्रृंखलामा फेरि एकपटक म नवराज लम्साल मेरा सबै श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। श्रोताहरू, कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म 97.5% संक्रमित निको भएका छन् र हालसम्म 2,57,928 जना संक्रमण मुक्त भएका हुन्। यो अंक कुल संक्रमितहरू मध्येको 97.5% हो। हिजै मात्र 699 जना संक्रमण मुक्त भएका छन्। अब निको हुन बाँकी संक्रमित 4,681 जना रहेका छन् र तीमध्ये 1,399 जना होम आइसोलेसनमा र 262 जना क्वारेन्टिनमा छन् र गम्भीर लक्षण देखिएका 186 जना आईसीयूमा र 38 जना भेन्टिलेटरमा छन्। हिजो 4,286 जनाको पीसीआर परीक्षण गर्दा 362 जना मात्र संक्रमण पुष्टि भएको छ र यो घट्दो क्रम पनि हो र कुल संक्रमण संख्या नेपालमा कुल संक्रमितहरूको संख्या चाहिँ 2,64,521 पुगेको छ। मैले सुरुमा उल्लेख गरे जस्तो यति मध्येबाट निको हुनेको संख्या भने 2,57,928 हो, त्यसैलाई 97.5 भनिएको र मृत्यु हुनेको संख्या 1,912 पुगेको छ। हिजो मात्रै 3 जनाको निधन भयो र कोरोना र यसले पारेको तथ्याङ्क हो। यो गणित सुधारोन्मुख छ तर जनस्तरमा होसियारी र स्वास्थ्य सतर्कता भने कम देखिन्छ। हामीलाई थाहा छ दिनौ जसो आन्दोलनहरू छन्, आन्दोलनमा हजारौंको चहल पहल छ, बजार व्यवसायहरूमा चहल पहल बढ़ेको छ र भीड़भाड़ पनि बढ़ेको छ र स्वास्थ्य मापदण्ड अलिक कम अप्नाइएको हो कि भन्ने पनि देखिन्छ जनस्तरमा। यसको अर्थ के हुन सक्छ त? हामी जोखिम मुक्त हुँदै गएका चाहिँ हौ, विज्ञहरूले पनि भनेका छन्, तर यसमा थप सतर्कताको जरूरत कति छ र यसको नयाँ रूप पनि, भाइरसको नयाँ रूप पनि आउन थाल्यो भन्ने समाचार आएसँगै यसले हामीलाई चिन्ता पनि थपेको छ, तर त्यसको निराकरण के हुन सक्छ? यस विषयमा आज हामी संवाद गर्छौं स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठी हामीसँग सम्पर्कमा हुनुहुन्छ। माननीय मन्त्रीज्यू, हार्दिक स्वागत छ।
धन्यवाद।
अहिले मैले भर्खर उद्घोषणमा अलिकति कुरा उठाए, मान्छेहरूलाई अब कोरोनाको डर चाहिँ कम हुँदै जान थाल्यो होइन मन्त्रीज्यू?
अनि यद्यपि जुन रिपोर्टको कुरा यहाँले भन्नुभयो त्यो अलिकति सुधारोन्मुख यहाँले यहाँकै शब्दमा पनि ठिकै हो, त्यो देखिन्छ, तर जोखिम चाहिँ घटेको छैन। जोखिम जिउका त्यो छ र यस यो चाहिँ अदृश्य एउटा, अहिले पनि वैज्ञानिकहरूले यसका चाहिँ ट्रेन्डहरू, यसका चाहिँ अरू अवयवहरू, यसका असरहरू, यसका चाहिँ कारणहरूको विषयमा अझै पनि अनभिज्ञ नै भएको हुनाले यो जोखिमको मात्रा घटेको छैन। यो जोखिम अब बेलायतमै अब एउटा नयाँ किसिमको भेरिएन्ट्स देखा परेपछि त्यहाँ चाहिँ एउटै हिजो अस्ति मात्रै पनि एउटा ठुलो क्षति भयो, एउटा जनताहरूको चाहिँ निधन भयो। मैले भन्न खोजेको कुरा के हो भने जुन सतर्कताको अभाव अहिले देखिँदैछ त्यही नै सबभन्दा हामीलाई जोखिम बढाउने कारण बन्न सक्छ। त्यसले यो दूरी, सामाजिक दूरी कायम राख्ने, त्यसपछि यो मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने लगायतका जुन पहिलेदेखि नै सरकार र विश्व स्वास्थ्य संगठनले जुन भन्दै आएको विषय हो त्यसलाई पालन गर्न अझ हामीले कडाइका साथ पालन गर्नुपर्ने स्थिति छ। र दूरी चाहिँ के अरे, यो जोखिम भनेको जहाँसम्म अहिले चाहिँ मान्छे एकदमै अब त केही पनि छैन कि के हो कोरोना भन्ने हिसाबले जुन अहिले चाहिँ मनोविज्ञान जुन बन्दै गइरहेको छ निरन्तर, त्यसले चाहिँ हामीलाई त्यो अर्को दुर्घटना र जोखिमपूर्ण अवस्थामा पुर्याउन सक्छ भन्ने मेरो चाहिँ र हाम्रो मन्त्रालयको चाहिँ त्यस्तो एउटा सोचाइ।
मन्त्रीजी, जस्तो जोखिम छ भन्नुभयो, जोखिम शब्द प्रयोग गर्नुभएको छ, यो अदृश्य पनि छ र झन् पश्चिमतिरबाट झन् यो खालको नयाँ खालको रूप स्वरूप निस्क्यो भन्नुभएको छ, समाचारहरू पनि आएको छ, तर यो विश्लेषण, यो कुराहरू सुनिरहँदा त दिनहुँ हुने आन्दोलन, आन्दोलनमा हुने हजारको उपस्थिति र भीड़भाड़तिर जाँदाखेरि दुईटालाई दुईटा तराजुमा राख्दा त खतरा त झन् बढ्ने स्थिति पो भयो त।
अनि ठिक हो, त्यसैले हामीले भन्दैछौँ कि कम्तीमा पनि जे गर्दाखेरि हामीले अब आन्दोलन आदि इत्यादि कुरा गर्दाखेरि एउटा मन्त्रीले भन्दाखेरि अब जसले आन्दोलन गरिरहेको छ यो आन्दोलन रोक्नलाई डर देखायो, क्या त्रास देखायो भनेर र यही कारण बन्न सक्ने भयो भनेर अलिकति त्यो पनि राजनीतिक रूपले यसलाई व्याख्या गर्न हुने भएको हुनाले मैले यति मात्रै भन्छु, आन्दोलन गर्न संविधानले हाम्रो चाहिँ लोकतन्त्रले छुट दिएको छ, तर साथसाथै कोरोना भाइरस या COVID-19 महामारी पनि सँगसँगै छ भन्ने कुरो त आन्दोलन गर्ने पनि र जसले जे काम गरिरहेको छ त्यो सबै जिम्मेवार पक्ष हुन्, देशका चाहिँ महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका व्यक्ति र शक्तिहरू हुन् त्यति उहाँहरूको पनि त्यतिकै जिम्मेवारी छ भन्ने कुरा हामीले स्वयं पनि बुझेका छौँ। कहिलेकाहीँ घटनाहरू के भने यस्तै यस्तै यस्तो उसले गर्दाखेरि संक्रमण बढिहाल्यो भने त्यसको लागि पनि फेरि सरकारले नै अब यो संक्रमण बढाइदियो भन्न भन्दा पनि आफू पनि स्वतः जिम्मेवार, किन यो यस्तो महामारी रहेछ कि व्यक्ति र स्वतः आफै आत्मअनुशासन आफै नियन्त्रण आफै सचेत नभइकन अगाडि नबढ्ने रहेछ। ठुल्ठुला देशहरू या जुन विकसित देशहरूको पनि अवस्था त्यही देखियो, झन् यसमा अलिकति बढी यसको मर्कामा परे। यो आफैले गर्नुपर्ने, जहाँको स्वास्थ्य सेवा अति विश्वमै उन्नत स्तरमा थियो त्यहाँ नै मृत्यु दर बढी देखियो, इटाली स्पेन लगायतका युरोपका देशहरूमा। त्यस कारण यो हामीले के भन्छौँ, व्यक्तिसँग लड्न सकिन्छ, राज्यसँग लड्न सकिन्छ, तर प्रकृति र शक्तिसँग बडा गाह्रो हुन्छ प्राकृतिक शक्तिसँग लड्न। अहिले हामीले यो यो विषयमा त्यसैले मैले खालि मेरो अनुरोध हो, यसको जोखिम तरेको छैन, जोखिममा हामी निरन्तर छौँ, किनभने यसको जोखिम पनि अब भनौँ न अहिले हामीले सरकारको एकमात्र अहिले र व्यक्तिगत मेरो पनि प्रयास के भइरहेछ भने खोपलाई ल्याउने। खोप पनि कस्तो हो भने स्वास्थ्य सामग्री अथवा आर्थिक कमोडिटी भन्दा पनि पोलिटिकल कमोडिटी, यो राजनीतिक सामग्रीको रूपमा संसारमा देखियो। अब जो उत्पादन गरिरहेका छन् ती सरकारहरूले नियन्त्रणमा, र ती सरकारकोले कहीँ कहीँ नियन्त्रित गर्ने पर्यो किनभने तिनैको जनता बढी जोखिममा छन्। त्यस कारण हामीले त्यसका लागि सबै प्रकारका प्रयत्नहरू गरिरहेका छौँ, यसका हरेक तयारीहरू हामीले अगाडि बढाइसकेका छौँ। अनि मैले भन्न खोजेको त्यो यो के अरे खोपको विकास गरे पनि खोप लगाइ लगाउन सुरु गरिसकेपछि बेलायतमा जुन स्थिति देखियो नि त्यसले हामीले त्यसलाई एकचोटि विचार गर्नुपर्ने अवस्था चाहिँ छ। यसको जोखिम हटेको छैन टरेको छैन मेरो निवेदन हो, यो निवेदनको रूपमा मैले भनिरहेको छु।
जोखिम हटेको छैन र त्यसका लागि हामी हाम्रो ढंगले काम गरिरहेछौँ भन्नु मन्त्रीज्यूले, अझ त्यसमा म विस्तृत रूपमा केही बेर पछि जाउँला। सन्दर्भ खोपको उठ्यो, आज मेरो अलिकति छलफलको विषय त्यो पनि थियो। खोप ल्याउने कुराले अलिकति आशा पनि जागेको छ, संसारमा खोपको परीक्षणको समाचारहरू, त्यो सफल भएको समाचारहरू आदि इत्यादि प्लस माइनसका कुराहरू छन्। हामीले चाहिँ खोपको नजिक कसरी पुग्न सक्छौ, हाम्रो प्रक्रिया प्रयास कसरी अघि बढेको छ?
अनि हामीले पहिला कुरा त के बुझ्नुपर्छ भने खोपको लागि खोप ल्याइसकेपछि यसको भण्डारणको यसको चाहिँ त्यसपछि यसको ढुवानी र जहाँ खोप लगाउने त्यहाँसम्मको समग्र व्यवस्थाहरूको जरुरी, त्यसको गृह कार्यहरू गर्ने, त्यसमा चाहिँ मन्त्रालय हामी युद्ध स्तरमा जुटिसकेका छौँ। यसका भण्डारणका अवस्थाहरू के छन्, कसरी हामी पुर्याउन सक्छौँ? दोस्रो कुरो के छ भने यसका कानुनी र अन्य वैधानिक जटिलताहरू जुन हामी कहाँ, किनभने यो पहिलो नयाँ भएको हुनाले, नयाँ प्रकृतिको भएको हुनाले यसको आयात गर्दाखेरि या हामीले ल्याइसकेपछि हुने कानुनी अडचनहरू के हुन सक्छन्, त्यो त्यसलाई चाहिँ करिब करिब हामी सबै त्यो कानुनी अडचनहरू हटाइसकेको अवस्था छ, त्यस त्यो चाहिँ गरिसकियो। किनभने योभन्दा अगाडि हामीले भोग्यौँ पिसिआर किट ल्याएपछि 4 दिन एयर के अरे भन्सारमै रह्यो, त्यो एउटा सानो कानुनी जटिलताले गर्दा त्यस्तो पहिले भएको थियो। सुरुको अवस्थामा चाहिँ पिपिईहरू आउँदाखेरि त्यसका सङ्केत नम्बरहरू नभएर पनि त्यो अड्केर बसेको थियो। त्यस कारण ती सबैबाट हामीले के बुझेका छौँ भने यसको कुनै पनि कानुनी जटिलता नहोस्, त्यो हामी समाप्त गरिसक्यौँ। अब हामी प्राथमिकरण गर्ने काममा पनि कति प्रतिशतको हिसाबले प्राथमिकरण करिब करिब गरिसकिएको छ, अब व्यक्तिको हिसाबले प्राथमिकरण गर्ने काम चाहिँ भइरहेको छ। जस्तो पहिलो चरणमा जोखिम बनम यो अग्रपङ्क्तिमा रहेका कर्मचारीहरू, विशेष गरी स्वास्थ्य कर्मीहरू र त्यसपछि सफाई कर्मीहरू, परिचर लगायतका जो अस्पतालका र स्वास्थ्य सेवामा हुनुहुन्छ उहाँहरूलाई हामी पहिलो चरणमा, हाम्रो पहिलो प्राथमिकता हो त्यो झन्झनै जनसङ्ख्याको 3% पहिले हामीले खोपको व्यवस्थापन गर्ने, त्यसपछि चाहिँ रेसबाट अलिकति भयो भने अलिकति वृद्ध भनौँ न 75 माथिका र जोखिममा रहेका, अत्यन्त जोखिममा रहेकाहरूको जनसङ्ख्यालाई गर्ने, त्यसपछि 70% जनसङ्ख्या कस्तो पर्न आउँछ भने 55 वर्ष उमेरभन्दा माथिको हाम्रो जनसङ्ख्या जति छ, जसमा बढी मृत्यु दर देखियो, जो बढी संक्रमित भएर देखिए, त्यसमा दीर्घ रोगीहरू लगायतका चाहिँ त्यो 17% हामीले त्यसमा करिब करिब प्राथमिकरणमा परिया छ। त्यसपछि यसरी त्यसपछि अर्को 20%, अनि यसरी छुट्याएर हामीले रखिसकेका छौँ। त्यसको अब डेटाहरू पनि हामी संग्रहण गर्न तयारी गर्दैछौँ र त्यसको लागि चाहिँ सूचनाहरू जारी गर्ने, त्यसका अन्य माध्यमहरू प्रयोग गर्ने, निर्वाचन आयोगको चाहिँ के अरे मतदाता नामावलीलाई प्रयोग गर्ने लगायतका कुराहरूमा चाहिँ हामी अगाडि बढिसकेका छौँ। विभिन्न कमिटीहरू, विभिन्न टास्क फोर्सहरू सबै गठन भइसकेका छन्। त्यो एउटा हामी गरौँ। अब खोप प्राप्तिको विषयमा मैले सुरुमै एउटा कुरा के भने यो चाहिँ अब व्यापारिक कमोडिटी भन्दा पनि, व्यापारिक वस्तु भन्दा पनि राजनीतिक वस्तुको रूपमा संसारमा देखियो। त्यसले गर्दाखेरि हामी कूटनैतिक रूपले मात्रै अथवा चाहिँ प्रशासनिक रूपले मात्रै यो र सामान्य ढङ्गले मात्रै खरिद गर्न सक्ने, ल्याउन सक्ने अवस्था चाहिँ छैन। यसको लागि राजनीतिक पहल गर्ने जरुरी छ। र म मन्त्री भएर जब बहाल गरेँ त्यसको भोलिपल्ट नै देखि नै मैले अलिकति कूटनैतिक प्रमुखहरूलाई भेट्न सुरु गरेँ, जसमा रसियन फेडरेसनका महामहिम राजदूतसँग भेट भयो, त्यसपछि भारतीय राजदूतसँग भेट भयो, आज पनि मेरो संयुक्त राज्य एमिरेटका राजदूतसँग र भारतीय डिसिएमसँग भेट हुने निश्चित छ। खालि यो सबै के को लागि भने खोपको लागि एउटा राजनीतिक रूपले प्रयास गर्नको लागि तत्त्व देशको कूटनैतिक मिसनहरूलाई पनि बढी आग्रह गरेर गर्न, त्यसको त्यस बाहेक पनि राजनीतिक नेतृत्वसँग पनि ठाउँ ठाउँ मेरो पहल कति मेरो व्यक्तिगत पनि कुराकानी भइरहेको छ।
कतिपय कुरा भन्दै अनुदानका कुरा होला, कतिपय खरिदका कुरा होला। अघि यहाँले एउटा कुरा संकेत गर्नुभएको थियो, भण्डारण गर्नेदेखि अरू व्यवस्थापकीय पक्ष भण्डारण पनि कति डिग्री सेल्सियस हुनुपर्ने तापक्रम कति हुनु, त्यो त्यो एउटा
अलग अलग छ, 2-8
अब त्यो त्यो एकातिर त्यो छ भने
-70% पनि छ। अब -70% को चाहिँ खालि एक ठाउँमा थोरै भण्डारण गर्ने, विशेष गरी एयरपोर्टमा त्यस्तो पहिलेको सुविधा रहेछ, तर त्यो पनि मरम्मत नभएर 20 वर्षदेखि नचलेको हुनाले हामीले एउटा स्वास्थ्य सेवा विभाग र प्यानसँग चाहिँ हामीले सम्झौता एउटा एमओयु गरायौँ र त्यसपछि त्यसको मरम्मत सम्हारको काम आज आज भोलिबाट नै सुरु गरेर त्यसलाई चाहिँ त्यस्ता त्यस्ता ठाउँहरू म आफै पनि प्रत्यक्ष हाम्रो सचिव हामी र केही उच्च अधिकारीहरूसहित हामीले हेऱ्यौँ कहाँ कहाँ के छ भनेर, र त्यो भण्डारणको विषयमा अलिकति म आश्वस्त हुन पुगेको छु। सही कुरा म तपाईँलाई भन्छु, भण्डारणको लागि हामीले किनभने एकैचोटि आउने होइन, जति आउँदै गर्छ खेप खेपमा त्यो हामीसँग आवश्यक भण्डारणको व्यवस्था चाहिँ छ। जस्तो पहिलो 3% जनसङ्ख्याको जुन हाम्रो टार्गेट छ, लक्ष्य छ, त्यसलाई पर्याप्त मात्रामा भण्डारण र त्यसलाई चाहिँ फेरि पुर्याउन सक्ने अवस्था, जस्तो ढुवानीका साधन, त्यो ढुवानी पनि अब त्यो सामान्य ढुवानी हुँदैन, त्यो पनि कोल्ड चेनमै जानु पर्यो, एकदम चिसो मेन्टेन गरेर जानु पर्यो, त्यति चाहिँ टेम्परेचर मेन्टेन गरेर तापक्रम मेन्टेन गरेर जानु पर्यो। त्यसको लागि सामान्यतः हामी 3% जुन जनसङ्ख्याले टार्गेट गरेका छन् त्यसको लागि हामीसँग छ, त्यसलाई अलिकति जोड्नु पर्ने भएको छ, त्यसलाई अलिकति मरम्मत सम्भार अलिकति एक्टिभाइज अलिकति गर्नुपर्ने अवस्था छ, त्यो चाहिँ हामीले
जस्तो मन्त्रीसाहब अब त्यो अघि यहाँले पनि भन्नुभयो एक प्रकारको यो व्यापारिक डिलिङ भन्दा पनि राजनीतिक डिलिङ जस्तो भइसक्यो भन्नुभयो, केही राजदूतहरूसँग भेटेको कुरा पनि गर्नुभयो, अलिकति हामी अनुदानमा पाए हुन्थ्यो भने जस्तो पनि होला, अलिकति खरिद गर्नुपर्ने कुरा पनि होला, कुन मुलुकबाट कुन देशबाट ल्याउने भन्ने कुरा पनि होला, त्यो रणनीतिक कुरा पनि होला। अझ कतिपय मान्छेले त एड्सको प्रारम्भ भएपछि 20 वर्ष स्वास्थ्यका माफियाहरूले 20 वर्ष एड्सको नाउँमा भित्रभित्र के गरे, अब कोरोनाको नाममा गर्न पाउने भए संसारभरि भनेर त्यति गम्भीर आरोप पनि लाउन थालिसकेको अवस्था छ। यो नेपालमा फेरि जे गरे पनि नकारात्मक हिसाबले हेर्ने र त्यसलाई नकारात्मक किसिमले प्रचार प्रसार गरिहाल्ने, हाम्रो ठ्याक्क बोलिहाल्ने चलन पनि छ, अलिअलि जोखिम पनि महसुस गर्नुहुन्छ?
होइन, मैले यस्तो छ, दुईटा कुरा म भन्छु। एउटा कुरा त के छ भने मैले सुरुकै दिन के भनेको थिएँ नि, मेरो कार्यकालमा जति खरिद हुन्छ पारदर्शी ढङ्गले खरिद हुन्छ, मेरो आफ्नै जीवन पनि सार्वजनिक लेखा समितिमा अधिकांश संसदीय जीवन बितेको हुनाले कम्तीमा त्यति चाहिँ मैले चाहिँ जनतालाई र आम सबैलाई मैले आश्वस्त गर्न सक्ने अवस्था थियो, मेरो विगतको जीवन नै त्यो आश्वस्त गर्ने एउटा माध्यम हुन सक्छ, र मैले भनेको छु यो पारदर्शी ढङ्गले नै खरिद हुनेछ, अन्यथा मेरो कुनै पनि फाइलमा ओम पनि म लेख्दिनँ, सदर गर्नु त परको कुरो हो भनेर मैले पहिले दिन बहाली गर्दाखेरि नै मैले सबै साथीहरूलाई त्यहाँ मन्त्रालयमा भनेको थिएँ, त्यो मेरो प्रतिबद्धता हो, त्यसमा चाहिँ अन्यथा हुँदै हुँदैन। अब रह्यो यसले प्राप्ति गर्ने, मैले भनिहालेँ प्राप्ति गर्ने अहिले होडबाजी जुन चलिरहेको छ संसारमा, एउटा कुरा के बुझ्नुहोस् भने यो द्वितीय विश्वयुद्ध पश्चात हात हतियारको ठुलो कारोबार हो। सत्तरीको दशकपछि त्यसमा जोडियो फर्टिलाइजर भनौँ न, यो रासायनिक मलको कारोबार भयो। अहिले चाहिँ यो कोरोना भाइरस आइसकेपछि सबभन्दा एउटा चाहिँ खर्बौँको कारोबार, डलरको कारोबारको चाहिँ यो चाहिँ भइरहेछ। त्यसमा खोप पनि मात्रै होइन, यसका अन्य योसँग सम्बन्धित सामग्रीहरू, पिपिई लगायतका ग्लोभ स्लोभ्स, यो मास्क, मास्क यति त संसारले कहिले पनि प्रयोग गरेको थिएन होला जति यो 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 महामारी आएपछि भयो। मैले भन्न खोजेको के भने यसमा चाहिँ हामीले अब यो त्यसरी विश्व एउटा राजनीतिको विश्व व्यापारको एउटा केन्द्रबिन्दु के पर्यो भने बन्न गएछ भने यो यसका खोप पनि अब नयाँ त्यसमा चाहिँ त्यस के छ भने कम्तीमा पनि छवटा कम्पनीहरूले यसलाई उत्पादनमा ल्याए ल्याएको देखिन्छ। मोनोपोली कसैको छैन, मोनोपोली नभएको हुनाले हामीले अब ती देशहरूसँग केन्द्रित रहेर आफ्नो कूटनैतिक र राजनैतिक, म एउटा बडा मेरो स्पष्ट म अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थी भएको हुनाले पनि के हुन्छ भने कूटनैतिक सम्बन्धले मात्रै पनि यो पर्याप्तता दिँदैन र हामी छिमेकी र संवेदनशील देशहरूसँग सधैँ राजनैतिक व्यवहार गर्नुपर्छ भने यो अन्तर्राष्ट्रिय सम्बन्धको शास्त्रले बताउँछ। त्यो शास्त्रलाई नै प्रयोग गर्दाखेरि हामी के गरिरहेका छौँ भने ती देशहरूको राजनीतिक नेतृत्वसँग पनि हामी प्रयोग गरिरहेका छौँ, किनभने यो सम्बन्धित सरकारको देशका सरकारको सहयोग बेगर हामी अन्तर्राष्ट्रिय बजारबाट खोप ल्याउन प्राय असम्भव छ। किन तिनीहरूको सरकारले जबसम्म त्यहाँको सरकारले सहयोग गर्दैन त्यहाँ निजी कम्पनीहरूसँग पनि हामी यदि अहिले खोपको अर्डर गर्ने हो भने त्यो मन लाग्छ वेटिङ लिस्टमा कहाँ पुग्ने हो, त्यो सूचीमा ठेगानै हुँदैन, त्यो कहिले आउने हो त्यो पनि ठेगान हुँदैन। त्यस कारणले बढी मेरो चाहिँ व्यक्तिगत प्रयत्न भइरहेछ र मैले कहीँ कहीँ अब आउट अफ वे गएर पनि जनताको जीवन सबभन्दा मेरोलाई महत्वपूर्ण छ एउटा आशको केन्द्र पनि त्यही हो। यद्यपि अब खोप आइसकेपछि खोपको एउटा मनोवैज्ञानिक आशा त्यसै जागेकै छ, संसारमा जहाँ पनि जागेको छ। सबै देशहरू चाहिँ अब अस्ति मात्रै ब्राजिलका उच्च भनौँ न त्यहाँको चाहिँ कार्यकारिणी प्रमुखले विभिन्न ठाउँमा चाहिँ जसरी चाहिँ उनले आग्रह गर्नुभएको छ त्यो त्यहाँको अवस्था चाहिँ अप्ठ्यारो हुँदै गएपछि मान्छे कसरी आग्रह गरेर चाहिँ इटालीको प्रधानमन्त्रीले सरेन्डर गर्नुभयो भनौँ, जब मृत्यु दरहरू हुन थालेपछि जति पनि जिम्मेवार राजनीतिक कर्मीहरू छन् त्यसलाई यसलाई यो यो महामारीको महत्त्वले बुझिसकेको हुनाले धेरै अप्ठ्यारोमा धेरै अझ भने कूटनैतिक मर्यादा विपरीत पनि याचनाको अवस्थामा चाहिँ इटालीको प्रधानमन्त्री र ब्राजिलको कार्यकारिणी प्रमुखले गरेको मैले आफै पनि त्यो यसो हेर्दाखेरि सुने र त्यसले चाहिँ त्यस्तो दारुण अवस्थाले गर्दा त्यस कारण खोप भनेको अहिले हामीले राजनीतिक रूपले अथवा मैले व्यक्तिगत पनि यी देशका सरकारका व्यक्तिहरू राजनीतिक व्यक्तिहरू र मैले आफूले चिने जानेका जति व्यक्तिहरू छन् करिब करिब चाहे त्यो रसिया होस् चाहे त्यो हिन्दुस्तान होस् चाहे त्यो अन्य देशहरू होस् सबैसँग मैले आफै पनि आग्रह व्यक्तिगत रूपले पनि त्यो प्रयासहरू गरिरहेको छु र मलाई विश्वास एउटा के जागृत भएको छ म तपाईँलाई भन्छु हामी खोप ल्याउँछौँ र हामी चाहिँ त्यसमा चाहिँ मन लाग्छ दक्षिण एसियाली देशहरूमा अन्य छिमेकीहरू जति छन् हाम्रा सार्कका देशहरूसँग तिनभन्दा धेरै हामी पछाडि पर्दैनौँ, छिमेकीहरूसँग भन्दा धेरै पछाडि हामी हुँदैनौँ। यो चाहिँ मलाई विश्वास आत्मविश्वास जागेर किन आएको छ भने मेरो व्यक्तिगत पनि जुन कुराकानीहरू भइरहेको छ म कम्पनीसँग अब अहिले हामी कुरा गरेर हामी कहीँ पार लाग्दैनौँ भन्ने कुरो म तपाईँलाई भन्छु, किनभने त्यो व्यावसायिक ढङ्गले यो ल्याउन नसकिने अवस्था तत्काललाई छैन। त्यस कारण हामी राजनीतिक त्यहाँका सरकारहरूलाई जसरी भए पनि त्यो सहयोग गर्नको लागि हामी त्यो अवस्थामा पुर्याउँदैछौँ र त्यो उहाँहरूको जुन अहिले सकारात्मकता देखिया छ त्यो त्यसको आधारमा विश्वास छ। हामी खरिद गरेर ल्याउने होस् म दुई मत छैन, हामी सस्तोमा खरिद गर्छौँ, पारदर्शी ढङ्गले खरिद गर्छौँ र त्यो पनि नेपाली जनताले अनुभूति गर्छन्। मेरो अटोट नै
हुन्छ मन्त्रीज्यू, समय दिनुभयो, बिहानै मिठो संवाद गरियो, यहाँलाई धेरै धेरै धन्यवाद। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीज्यूसँग हामी संवाद गर्दैथ्यौं। संवादमा थप्नुपर्ने एउटा कुरा पनि थियो, प्राकृतिक चिकित्सा र आयुर्वेदको बढ्दो आकर्षण र यो संक्रमणको बेला त्यो क्षेत्रलाई कसरी विकसित गर्ने भन्ने कुरा पनि थियो। आज समय कम रह्यो, त्यो विषयमा हामी कुनै दिन फेरि मौका पारेर संवाद गरौंला। र यो संक्रमणको बेला हाम्रो यो स्वास्थ्य पद्धतिको विकल्पको रूपमा प्राकृतिक चिकित्सा र आयुर्वेदलाई लिएको थियो, त्यसको अब यो औषधि आइसकेपछि र हामी संक्रमणबाट एक प्रकारको विश्व नै संक्रमणबाट मुक्त भइसकेपछि त्यसतर्फ चाहिँ के हुन्छ, त्यो एउटा छलफलको गम्भीर पाटो बाँकी छ। आज थोरै प्रवेश गर्न चाहिने यो विषयमा एकदम गम्भीर बहस गरौंला, यही निवेदन गर्दै श्रोताहरूकोमा छु। आजको अन्तर संवादबाट छुट्टिने बेला भएको छ, सधैँ 6:30 बजे बिहान हामी अन्तर संवादमा यहाँसँग भेटघाट गर्न आउने गर्छौं। आजको बसाईबाट मेरा साथी सुरेन्द्र पौडेल, पराग पोखरेल र मनोवराज लम्सालले कृष्ण विदा चाहन्छौ। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।